Greetings, brothers and sisters in Christ.
সবাই দাসভাই দিদি উনিলাই খ্রিস্টে সুমা অভিবাদন।
During the next few weeks, I will be presenting a short sermon series on Galatians in a U.S. prison.
अनि यो आउने केही हप्ताहरूमा चाहिँ उहाँले जुन अमेरिकाको जेलखानमा यो शिक्षा दिने काम गर्नुहुन्छ त्यहाँ चाहिँ छोटो छोटो रूपमा गलातीबाट उहाँले सेयर गर्दै हुनु हुँदो रहेछ।
I was hoping this might be interesting to you as well, and so I plan to start on this short series on Galatians.
अनि त्यसै कारणले उहाँले हामीहरूको बिचमा पनि मैले कुरा गर्दाखेरि ठ्याक्कै तयार गर्दै हुनुहुँदो रहेछ अनि त्यस कारण हामीलाई पनि केही न केही यसबाट सिक्ने मौका आशिष हुन्छ भनेर उहाँले गलातीबाट चाहिँ यो सिकाउनु हुनेछ।
I chose Galatians because it covers some issues that are essential to living the abundant life that Jesus promised in John 10:10.
अनि वास्तवमा गलातीको पुस्तकबाट सिकाउने उहाँले जुन छान्नु भएको कारण चाहिँ के छ भनेदेखि गलाती के अरे युहन्ना 10:10 जो येशु प्रभुले प्रशस्तताको जीवनको बारेमा भन्नुभएको छ त्यो कुराको बारेमा बुझ्ने कुरा चाहिँ गलातीबाट हामीलाई धेरै मद्दत हुन्छ।
As you remember in John 10:10, Jesus says, "The thief comes only to steal and kill and destroy.
अनि
But I came."
सम्झनुहोस् योहन्ना 10:10 चाहिँ येशु प्रभुले भन्नुहुन्छ चोर त चोर्न र मार्न नाश पार्छ भनेर आउँछ।
"But I came that you might have life and that you might have it abundantly."
अनि म त तिमीहरूले जीवन पाउन् तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ।
But exactly how do we obtain this abundant life, and how do we fully enjoy the benefits of the abundant life?
अनि वास्तवमा यो प्रशस्तताको जीवन जो येशु प्रभुले भन्दै हुनुहुन्छ त्यो कसरी प्राप्त गर्ने र त्यसलाई पूर्ण रूपमा कसरी अनुभव गर्ने भन्ने चाहिँ एउटा विषय हो।
I believe some of the keys of this are in the book of Galatians, and that's why I chose to use this book.
अनि यो प्रशस्तताको जीवन कसरी पाउने र त्यसमा कसरी पूर्ण रूपमा अनुभव गर्ने भन्ने कुराको बेसिक कुराहरू कतिवटा महत्त्वपूर्ण कुराहरू चाहिँ गलातीको पुस्तकमा हामी देख्दछौँ त्यस कारणले हामीले गलातीको पुस्तक हेरिराखेका छौँ।
So let's dive in.
अनि हामी गलातीको पुस्तकमा हेरौँ।
The region of Galatia is located in what is now the nation of Turkey.
अनि वास्तवमा गलातिया भन्ने जुन ठाउँ यो येशुप्रभुको अथवा यो पावल प्रेरितहरूको समयमा जुन गलातीको पुस्तक लेख्यो अहिले चाहिँ टर्की भन्ने देश पर्छ त्यो ठाउँमा पर्थ्यो।
On Paul's missionary journey, he visited this region and established churches there.
अनि वास्तवमा पावलको यो यात्रा मिसिनेरी यात्रा भनेर हामी भन्छौँ त्यो बेलामा उहाँ पावल गएका ठाउँहरूमध्ये यी ठाउँहरूमा नि गएर उहाँले चाहिँ पावलले चाहिँ मण्डली स्थापना गरेका थिए।
He left with them the gospel, the good news of Jesus Christ, that he brought to all the churches he visited and established.
अनि उनले चाहिँ येशु ख्रिस्टको सुसमाचार येशु ख्रिस्टको बारेमा शुभ समाचार यी ठाउँहरूमा प्रचार गरेर धेरै मण्डलीहरू सुरु गरेका थिए।
He summarized this gospel in 1 Corinthians 15:3-4. If you have that up, Silas, you can just read it for him.
अनि उनले चाहिँ पावलले चाहिँ जसरी उनले येशु प्रभुको सुसमाचारलाई यी ठाउँहरूमा प्रचार गरेका थिए त्यसलाई प्रष्ट रूपमा उनले पहिलो कोरन्थी 15:3-4 चाहिँ उनले प्रष्ट रूपमा वर्णन गरेका छन्। यहाँ यस्तो लेखिएको छ पहिलो कोरन्थी 15:3-4 किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो। पहिलो कोरन्थी 15:4 उहाँ गाडिनु भयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।
And having been raised from the dead, Jesus remains alive and desires relationship with each of us.
अनि येशु प्रभु चाहिँ मानिसहरूसँग विश्वासमा उनीहरूले विश्वास गरेपछि एक अर्कामा उनीहरू सम्बन्धमा आउन् भनेर चाहनुहुन्छ।
Our response to this gospel determines our destiny.
अनि वास्तवमा यो येशु प्रभु अथवा पावलले जुन येशु प्रभुको बारेमा जुन सुसमाचार प्रचार गरेका छन् त्यसमा विश्वास गरेर मानिसहरू एकअर्कामा सम्बन्धमा आउँछन् र उनीहरूको डेस्टिनी भनेको चाहिँ उनीहरू आउने जीवनमा कहाँ जान्छन् भन्ने त्यसको बारेमा निश्चित गर्दछ।
It's Romans 10, 9, and 10 states, and you can just read that to them as well if you have it up.
अनि त्यो सुसमाचार कसरी ग्रहण गरेर विश्वास गरेर मुक्ति प्राप्त गर्ने भन्ने बारेमा चाहिँ पावलले रोमी 10:9-10 चाहिँ त्यसलाई उल्लेख गरेका वर्णन गरेका छन्। अनि यहाँ 9 यस्तो लेखेको छ रोमी 10 किनकि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले तिम्रो उद्धार हुनेछ। 10 किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ।
The gospel is as true today as it was in Paul's time. We preach this good news to all that will listen.
अनि वास्तवमा पावलले प्रचार गरेको समयमा यो सुसमाचार जति सत्य र शक्तिशाली थियो आज पनि सत्य छ र शक्तिशाली छ र जति मानिसहरूले सुसमाचार सुन्न चाहन्छ हामी उनीहरूलाई सुसमाचार सुनाउनु पर्छ।
So Paul left this message with the churches in Galatians, but then after he left,
पावलले चाहिँ गलातीका मण्डलीमा यी येशु प्रभुको सुसमाचार प्रचार गरेर छोडे तर उनी त्यहाँबाट छोडेपछि गएपछि
others came who gave a different version of the gospel than what Paul had given.
अनि उनले जब प्रचार गरेर उनीहरूलाई विश्वासमा ल्याएर छोडेर गए त्यसपछि अरू मानिसहरू आएर उनीहरूले पनि त्यहाँ उनीहरूले ल्याएको खालको सुसमाचार जुन चाहिँ पक्का सुसमाचार थिएन त्यस्तो कुराहरू ल्याएर भाड्ने कुराहरू पनि त्यहाँ सुरु भएको हामी देख्दछौँ।
The Galatians got confused and many were deceived.
अनि वास्तवमा त्यो अर्को खालको सुसमाचार ल्याउने मान्छेहरूको कारणले त्यो कुराहरू सुनेपछि गलातीका धेरै विश्वासीहरू चाहिँ के भन्छ त्यसलाई भने डिसिभ भए भने मतलब चाहिँ उनीहरू अल्मलिए र धेरै मानिसहरू चाहिँ विश्वासबाट पछि हटे।
When Paul heard what had happened, he wrote a very stern letter, which is now the book of Galatians.
अनि जब पावलले त्यो गडबड ल्याउने सुसमाचार र मानिसहरूको विश्वासमा उनीहरू अल्मलिएका र कतिजनाहरू चाहिँ छक्किएका त्यो कुरो जब थाहा पाए त्यसपछि पावलले गलातीका विश्वासीहरूलाई सही कुरा सुनाउनलाई एउटा कडा प्रकारको चिठी लेख्दछन् जुन चाहिँ आज हाम्रो अगाडि गलातीको पुस्तक भनेर हामी पढ्दछौँ।
So what was the version that Paul was so concerned about?
अनि पावल चाहिँ कुन चाहिँ विषयको निम्ति बढी चिन्तित थिए त सुसमाचार सम्बन्धी?
The error is this.
अनि तिनीहरूको त्यो अरू खालको मान्छे सुसमाचार ल्याउने मान्छेहरूले भनेको कुरामा चाहिँ यी गल्तीहरू थिए।
That to be a follower of Jesus, you have to keep the Jewish law.
अनि ती मानिसहरूले सिकाइराखेका थिए कि येशूको चेलाहरू हुने हो भने चाहिँ यहुदीहरूको त्यो नियमहरू पनि पालन गर्नुपर्छ भनेर यस्तो खालको शिक्षा दिइराखेको थियो।
Circumcision is the initiation rite for males into Judaism.
अनि यहुदीहरूकोमा चाहिँ के छ भने यो खतना गर्ने तपाईँलाई थाहा छ खतना भनेको खतना गर्ने कुरा चाहिँ हुनै पर्ने त्यस्तो खालको नियम उनीहरूको हुन्छ।
So the men had to be circumcised and then both men and women had to keep all the rules, dietary restrictions and so on of the Jewish faith.
अनि वास्तवमा यहुदी विश्वासमा चाहिँ येशूलाई विश्वास गरे पनि यहुदीका कतिवटा नियमहरू पालन गर्नुपर्ने उनीहरूको त्यो खानेकुरा लाउने कुरा कति कुराहरू धेरै कुनै दिनको बारेमा मान्ने यी सबै कुराहरू चाहिँ उनीहरूले मान्नुपर्ने पनि हुन्थ्यो।
If you didn't, then you weren't really a Christian. At least according to this false teaching.
अनि यो गलत शिक्षा दिने मान्छेहरूले जुन सिकाइराखेका थिए खतना गर्नुपर्ने अन्य नियमहरू पनि पालन गर्नुपर्ने यो सबै अनि येशूमा विश्वास गर्ने मान्छेहरूले यी सबै गरेनन् भने चाहिँ उनीहरू पक्का क्रिस्चियन होइनन् भनेर ती मानिसहरूले सिकाइराखेका थिए।
So essentially, to be a Christian, you also had to become a Jew.
अनि त्यस कारणले त्यति मान्छेहरूको शिक्षा अनुसार चाहिँ क्रिस्चियन हुनलाई चाहिँ पहिला यहुदी नै पनि हुनुपर्ने पक्का यहुदी हुनुपर्ने त्यस्तो खालको शिक्षा उनीहरूले सिकाइराखेको थिए।
Well, this may not seem like a big deal to some, It was very big to Paul.
तर कसैको लागि चाहिँ जुन शिक्षा यो यहुदीहरूले आएर गलातीका विश्वासीहरूलाई एक प्रकारले सुसमाचारभन्दा फरक कुरा सिकाइराखेका थिए, कति मानिसहरूको लागि त्यो केही वास्ता थिएन होला, तर पावलको लागि चाहिँ यो एकदमै महत्त्वपूर्ण थियो कि यो गलत थियो भन्ने कुरामा.
After starting off the book of Galatians with a short greeting and blessings, he jumps right into his concern.
अनि गलातीको पुस्तक लेख्दै गर्दा, पत्र लेख्दै गर्दा सुरुमा अभिवादनहरू यताउता लेखिसकेपछि तुरुन्तै के समस्या छ त्यहाँ चाहिँ उनले यहाँनिर लेख्दछन्.
Starting in chapter 1, verse 6, he says the following.
अनि वास्तवमा त्यो कुरा चाहिँ उनले गलाती 1:6 सुरु गर्छन्.
You can read Galatians 1:6-9 and also 11-12.
हामी पावलले गलातीको मण्डलीहरूलाई जुन विषयमा लेखेका थिए गलाती 1:6-9 लेखेको कुरा हामी यहाँ पढ्नेछौँ. मलाई आश्चर्य लागिरहेछ कि ख्रिस्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनु हुनेलाई यति चाँडै त्यागेर तिमीहरू विभिन्न सुसमाचारतिर लागिरहेछौ. 7 वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोही कोही छन् जसले ख्रिस्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्. गलाती 1:8, हामीले प्रचार गरेको सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्. गलाती 1:9, हामीले अघिदेखि नै भने जस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ त्यसको विपरीतहरू कसैले तिमीहरूलाई प्रचार गर्छ भने त्यो श्रापित होस्. गलाती 1:11, भाइ हो तिमीहरूले यो जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन. गलाती 1:12, किनकि मैले यो कुनै मानिसहरूबाट पाएको होइन न मलाई त्यो सिकाइएको थियो, तर येशु ख्रिस्टको प्रकाशद्वारा मैले यो पाएको हुँ.
Very, very strong words from Paul.
अनि वास्तवमा यहाँनिर पावलबाट एकदमै कडा शब्दहरू लेखिएको हामी पाउँदछौँ.
For the rest of chapter 1 and the first part of chapter 2, Paul reiterates his credentials in his own story, trying to establish his credentials to give this hard message to the Galatians.
अनि वास्तवमा गलातीको यो 1 बाँकी ठाउँहरू र बाँकी पदहरू र 2 पनि पावलले उनी कसरी योग्य भए, उनले कसरी यो परमेश्वरको साँचो सुसमाचार प्राप्त गरे, कस्तो प्रकाश पाए भन्ने कुराको बारेमा प्रमाणहरू दिएर चाहिँ उनले प्रमाणित गर्न खोजेको हामी यहाँ देख्दछौँ.
In this section, there are really some good lessons for how a church planner can address problems in a new church.
अनि वास्तवमा यो खण्डमा, गलातीको पुस्तकको यो खण्डमा हामी प्रष्ट कुराहरू देख्दछौँ जहाँबाट चाहिँ हामी एउटा मण्डली सुरु गर्ने व्यक्तिहरूले सही खालको मण्डली सुरु गर्नलाई कसरी काम गर्नुपर्छ भन्ने कुराहरू हामी यहाँबाट सिक्दछौँ.
However, for today, we're going to address just the theological issue Paul is dealing with.
अनि पावलले जुन त्यो मण्डलीमा आएको समस्यालाई समाधान गर्नलाई धार्मिक त के भन्छ, थियोलोजिकल भनेको चाहिँ परमेश्वरको शिक्षा अन्तर्गतको कुरा, वचन धर्मशास्त्र अन्तर्गतको कुराको बारेमा चाहिँ उनले यहाँनिर डिल गर्दछन्.
At another time, I hope to come back and look closer at this point, at this part of Galatians.
अनि अरू अर्को समयमा हामीले गलातीको यो खण्डलाई अलिकति गहिरो प्रकारले हेर्ने कोसिस गर्नेछौँ.
Picking up in chapter 2 and talking about himself, Paul says the following. अनि
पावलले 2:16 फेरि यो विषयलाई कुरा गर्दछन् र पावलले यी कुराहरू भन्न लागेका छन्.
And you can read Galatians 2:15-17.
अनि गलाती 2:15, I don't know why I have just a second. गलाती 2:15-17 हामी हेर्नेछौँ. 2:15, हामी जन्मैका यहुदी हौँ र अन्य जाति जस्तै पापी होइनौँ, तर र पनि हामी जान्दछौँ व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशु ख्रिस्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ। यस कारण हामीले पनि हाम्रो विश्वास ख्रिस्ट येशुमा राख्यौँ, ताकि हामी व्यवस्थाका कामहरूद्वारा होइन तर ख्रिस्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौँ। किनभने व्यवस्थाका कामहरूद्वारा कोही पनि धर्मी ठहरिँदैन, तर यदि ख्रिस्टमा धर्मी ठहरिने प्रयत्न गर्दा हामी पापी भेटाइन्छौँ भने ख्रिस्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? कदापि होइन। किनकि आफैले भत्काएको कुरा मैले फेरि बनाएँ भने आफैले आफैलाई म अपराधी हुँ भन्ने साबित गर्दछु। किनकि परमेश्वरको निम्ति म जिउन सकुँ भनेर व्यवस्थाको लेखी म मरेको छु। अनि So you want me to read up to 20? म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। अनि यहाँनिर पावलले यस्तो खालको तर्क दिएका छन्।
Jewish people had the law, practiced the requirements of the law, but were not saved through the law.
अनि पावलले के भन्दछ भने यहुदीहरू व्यवस्था पालन गर्छन्, उनीहरूले पूर्ण रूपमा व्यवस्थालाई पछ्याएका छन्, उनीहरूलाई थाहा छ, तर पावलले भन्दछन् हामी व्यवस्था पालन गरेर उद्धार पाउने होइनौ।
The law doesn't save anyone. The only way to be saved is through faith in Jesus Christ.
अनि वास्तवमा पावलले डिक्लेयर के गर्छन् भने कुनै पनि व्यवस्था पालन गरेर कसैलाई बचाउँदैन, साँच्चो उद्धार पाउने कुरा चाहिँ येशु ख्रिस्टमा विश्वास गरेर नै हो।
Like the Jews, Gentiles also are saved by belief in Christ, Jesus Christ.
अनि पावलले यहाँ भन्दछन् जसरी यहुदीहरूले येशु ख्रिस्टमा विश्वास गरेर उद्धार पाउँछन्, अन्य जातिहरूले पनि येशु ख्रिस्टमा विश्वास गरेर उद्धार पाउँछन्।
So whether you have the law or you don't have the law, whether you practice it or not, it's not important.
त्यसकारणले व्यवस्था हुनु र व्यवस्था पालन गर्नु यो सबै कुरा खास मतलब छ, यसको केही अर्थ छैन।
Because the law is not key to salvation, but faith in Jesus is the key.
किनभनेदेखि मुक्तिको लागि व्यवस्था पालन होइन कि येशु ख्रिस्टमा विश्वास मुक्ति ल्याउँदछ।
So far, I have only stated what we already know and believe.
अनि अहिलेसम्म चाहिँ हामीले जे कुरा जानिसकेका छौँ र विश्वास गरिराखेका छौँ त्यही कुरा भनिराखेका छौँ।
Salvation is by faith in Christ. We don't earn our way to heaven.
अनि वास्तवमा मुक्ति चाहिँ हामी आफैले प्रयास गरेर कमाउन सक्दैनौँ, तर येशु ख्रिस्टमा विश्वास गरेर येशुद्वारा स्वर्गको बाटो हाम्रो लागि खुल्छ।
However, I have a question for you.
जे होस् तपाईँहरूको लागि एउटा प्रश्न छ मसँग।
Once we receive Jesus as Savior and want to follow Him, wouldn't it be helpful if we kept the law?
यदि हामीले येशूलाई विश्वास गरेर स्वीकार गर्यौँ के त्यसपछि हामीले व्यवस्था पालन गर्नु राम्रो हुँदैन र?
We know the law is good. Why not just keep it, since we believe the law is a good thing?
अनि वास्तवमा हामीलाई यो सोचाइ आउँदछ, विश्वास गरिसक्यौँ, उद्धार पाइसक्यौँ, वास्तवमा व्यवस्था पालन गर्नु, नियम पालन गर्नु चाहिँ राम्रो कुरा हो, त्यस कारणले किन पालन नगर्ने त? व्यवस्था किन पालन गरि नराख्ने? यो प्रश्न।
Okay, now you already read Galatians 18 to 21, correct?
18 to 21, Galatians.
Two? Did you read it already? You read it already before when we were reading 17 through.
I did read 18.
Okay, let's read 19, 20, and 21.
And then up to 20, yes, up to 20.
Okay.
I have not read 21.
Okay, we'll read 21 and then we'll go.
हामी गलाती 2:21 पढ्छौँ। परमेश्वरको अनुग्रह म पन्साउँदिन, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रिस्ट व्यर्थैमा मर्नुभयो।
In verses 18 to 21, Paul makes the startling point that there are two ways to live.
अनि पावलले गलाती दुईको 18 देखि 21 सम्म दुई मार्ग छ, दुई तरिका छ जिउने भनेर वर्णन गर्छन्।
There are two ways to live. They're incompatible. You live one way or you live the other.
अनि वास्तवमा दुई किसिमले छ जिउने, त्यो दुई दुईटै किसिमको एउटा ठाउँमा हुन सक्दैन, कि चाहिँ एउटा किसिमले कि चाहिँ अर्को किसिमले।
The first way to live is to live according to the law. You believe that by doing works of the law, you will be righteous and pleasing to God.
अनि एउटा पहिलो जिउने तरिका चाहिँ व्यवस्थाहरू, नियमहरू पालन गरेर, अनि नियमहरू पालन गरेर सही प्रकारले जिउन कोसिस गर्ने, त्यो एउटा तरिका भयो।
The second way is to allow Christ to live in you. You live by faith.
दोस्रो तरिका चाहिँ ख्रिस्ट हामीमा आएर, ख्रिस्टद्वारा ख्रिस्ट हामीमा जिउनुहुन्छ, त्यसरी जिउने।
Later in Galatians 5, Paul calls this being led by the Spirit.
अनि वास्तवमा गलाती 5:16 पावलले भन्छन् पवित्र आत्माद्वारा हिँड्ने भनेर भनिन्छ त्यसलाई।
What does this mean and how does one do it?
अनि यो पवित्र आत्माद्वारा हिँड्ने भनेको के हो र कसैले पवित्र आत्माद्वारा हिँड्ने कुरा कसरी गर्न सक्छ?
Christianity is a relationship with God.
वास्तवमा क्रिस्चियन विश्वास भनेको चाहिँ परमेश्वरसँगको सम्बन्ध भन्ने बुझ्नुपर्छ।
He gives us his spirit to seal us and to lead us.
अनि वास्तवमा क्रिस्चियनिटीमा चाहिँ, क्रिस्चियन विश्वासमा चाहिँ परमेश्वरले पवित्र आत्मा दिनुहुन्छ जसले हामीलाई छाप लगाउनुहुन्छ र परमेश्वरसँग सम्बन्धमा ल्याउनुहुन्छ।
Our Christian life is responding in relationship to God.
अनि वास्तवमा हाम्रो क्रिस्चियन जीवन भनेको चाहिँ परमेश्वरसँग फेरि सम्बन्ध राखेर उहाँसँगको सम्बन्धमा बढ्ने कुरा हो।
We are part of God's body. He is our head. Respond to him like a body responds to a head. We respond to Christ day by day, moment by moment.
अनि एउटा शरीर जस्तै हामी चाहिँ शरीरका अङ्गहरू परमेश्वर अथवा येशु प्रभु चाहिँ शिर हुनुहुन्छ। त्यस कारणले आत्मिक रूपमा हामी उहाँको आत्माद्वारा उहाँको शरीरको अङ्ग हुन्छौँ, जो हाम्रो शिर चाहिँ येशु हुनुहुन्छ। अनि येशुले भनेको कुरामा, आत्माको अगुवाईमा दिनदिनै हामी जिउँछौँ।
If you try to live a Christian life by just following rules, you are making a mistake.
अनि यदि कसैले क्रिस्चियन जीवन चाहिँ यहुदीहरूले जस्तै व्यवस्था पालन गरेर जिउन कोसिस गर्यो भने चाहिँ तपाईँले ठुलो गल्ती गर्नुहुन्छ।
Now, all of us who live in the world have to follow some rules and laws just because we live in this world.
अनि वास्तवमा यो संसारमा हामी बस्दाखेरि सरकारको विभिन्न किसिमको नियमहरू हुन्छ, हामीले त्यो नियमहरू पालन गर्नुपर्ने हुन्छ यो संसारमा बस्दाखेरि।
But in the Christian life, it's not about rules, it's about relationship.
तर क्रिस्चियन जीवन चाहिँ नियम कानुन होइन, सम्बन्धको कुरा हुन्छ यहाँनिर।
And Paul fleshes this out in Galatians 5.
पावलले गलाती 5 हामीलाई त्यो सम्बन्ध कसरी गर्ने र कसरी जिउने भन्ने कुराको बारेमा प्रष्ट वर्णन गर्दछन्।
We won't get that far today, but if you'd like, before we get to it, please read ahead.
अनि हामी गलाती 5 आज हेर्दैनौँ, तर तपाईँलाई त्यो कुरो बुझ्नु मन लाग्यो भने तपाईँ गलाती 5 पढ्न सक्नुहुन्छ आफ्नो समयमा।
But to sum up, the point Paul is making is there are two ways to try to live the Christian life.
अनि वास्तवमा पावलले जुन कुरा यहाँ भनिराखेका छन् त्यो कुरालाई सारांशमा भन्ने हो भने दुई किसिमले मानिसहरूले क्रिस्चियन जीवन जिउन प्रयास गर्छ।
The right way is living by faith, and the wrong way is trying to be righteous by keeping the law.
अनि ठिक प्रकारले क्रिस्चियन जीवन जिउने चाहिँ विश्वास, येशु ख्रिस्टमा विश्वास गरेर जिउने, तर अर्को किसिमले चाहिँ नियम पालन गरेर जिउने, जुन चाहिँ ठिक जिउने तरिका होइन, त्यो सम्भव छैन।
You have to choose. You cannot do both.
तपाईँले दुइटै गर्न सक्नुहुन्न, तर तपाईँले त्यो दुइटा मध्ये एउटा छान्नु पर्ने हुन्छ।
We're already up to Galatians.
Already up to
Galatians 3, where Paul explains why trying to live by the law is the wrong way to live the Christian life.
अनि हामीले गलातीको तीन अध्यायमा हेरिरहेको थियौँ, हामीले चाहिँ किन फेरि व्यवस्थामा नै जिउन प्रयास गर्नुपर्छ भनेर पावलले त्यहाँ भन्न सुरु गर्छन्।
Here is how it starts Galatians 3.
अनि गलाती तीन अध्यायमा यसरी पावलले सुरु गर्छन्। You want me to read?
Yes, 3:1-3.
अनि गलाती तीनको एकदेखि तीनसम्म हामी पढ्नेछौँ। पावलले यसरी व्यवस्था पालन गरेर फेरि येशूमा विश्वास गरेर फेरि व्यवस्थैतिर फर्किनेहरूलाई भन्दछन्, हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर बसमा पार्यो? तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रिस्ट क्रुसमा टाँगिनु भएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो। गलाती 3:2, यति मात्र म तिमीहरूलाई सोध्न चाहन्छु कि तिमीहरूले पवित्र आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि सुनेका वचनमा विश्वास गरेर? अनि गलाती 3:3, के तिमीहरू ती मूर्ख छौ, यति मूर्ख छौ कि आत्मामा सुरु गरेर शरीरमा अन्त गर्दैछौ?
Here Paul is giving an interesting insight on why trying to live by law is a problem.
अनि यहाँनिर वास्तवमा पावलले प्रष्ट रूपमा वर्णन गरिरहेका छन्, फेरि शरीर अनुसार अथवा नियम पालन गरेर कोसिस गरेर आफ्नै शक्तिमा कोसिस गरेर जिउनु चाहिँ किन समस्या छ भनेर यहाँ वर्णन गरिराखेका छन्।
It is because living by the law is equated with living by the flesh.
अनि वास्तवमा यहाँनिर भन्न खोजेको कुरा के छ भने, जब मान्छेले नियम पालन गरेर आफ्नै समाज शक्तिमा भरोसा गरेर जिउन कोसिस गर्नु भनेको चाहिँ शारीरिक रूपले जिउनु भन्ने अर्थ लाग्दछ।
Look again at verse 3.
अनि 3 पदमा फेरि हामी हेर्छौँ,
Living by faith is equated with the spirit, while living by the law is equated with the flesh.
अनि यहाँनिर के तिमीहरू ती मूर्ख छौ कि आत्मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ?
This may be confusing for many, so let's think about this a bit.
अनि कतिजनाको लागि चाहिँ यो अलिकति अलमल हुने कुरा होला, तैपनि हामी अलिकति यसको बारेमा विचार गरौँ।
Before we were in Christ, we were descendants of Adam in the flesh.
अनि वास्तवमा हामी ख्रीष्टमा हुनुभन्दा पहिला हामी आदमका सन्तान, जो शारीरिक पाप स्वभाव अनुसार जिउने मानिसहरू थियौँ।
The provision that God made for those in the flesh to be righteous was to keep the law.
अनि परमेश्वरले मानिसहरूलाई धार्मिकतामा जिउनको लागि चाहिँ व्यवस्था दिनुभएको थियो पालन गर्नलाई।
So in my flesh I do my best to keep the laws and regulations of God to be made right before God.
अनि did you read any Bible verse?
No, I didn't.
So हामी आफ्नो शरीरमा परमेश्वरमा ठिक हुनलाई व्यवस्थाहरू पालन गरेर कोसिस गर्छौँ, त्यो चाहिँ शारीरिक रूपमा व्यवस्था पालन गरेर जिउने कुरा हो।
However, with the coming of Christ, there's a new way to be made righteous.
अनि तर येशू ख्रीष्टमा विश्वास गरेपछि धार्मिकताको जीवन जिउने अब नयाँ बाटो छ, नयाँ तरिका छ।
We die along with Christ on the cross.
अनि हामी चाहिँ ख्रीष्टसँगै क्रुसमा मर्दछौँ।
We are crucified together with him.
अनि हामी उहाँ सँगसँगै क्रुसमा टाङ्गिदछौँ।
When he is raised again to new life, we also receive a new life.
अनि जब उहाँ क्रुसमा मरेर गाडिएर नयाँ जीवनमा बौरी उठ्नुभयो, हामी पनि ख्रीष्टसँगै मरेर अब हामीमा ख्रीष्टको पुनरुत्थानको जीवनमा हामी फेरि नयाँ जीवनमा आउँदछौँ।
We are spiritually alive to him. Our road to living comes from this new life in the spirit.
अनि हामी चाहिँ उहाँसँगै आत्मामा जिउँछौँ, नयाँ जीवनको मार्ग चाहिँ आत्माद्वारा जिउने कुरा हो।
We may go back to trying to be righteous by keeping the law. We are essentially living in the old man manner as if we haven't been born again.
अनि वास्तवमा व्यवस्था पालन गर्न थाल्यो भनेदेखि, नियम पालन गर्न आफ्नै कोसिसमा विभिन्न किसिमका कुराहरू पालन गर्न थाल्यो भनेदेखि चाहिँ फेरि हामी पुरानै, जुन आफैले जिउन नसक्ने पुरानो आदमकै स्वभावमा फर्किन्छौँ।
It is our flesh trying to be righteous by keeping the laws.
अनि हाम्रो शारीरिक रूपमा नियमहरू पालन गरेर धर्मी हुन कोसिस गर्ने जो पुरानो मार्ग हो त्यसमा हामी लाग्दछौँ।
But this never worked before.
अनि कहिले पनि त्यो तरिकाले कोही पनि धर्मी चाहिँ हुन सकेको थिएन, काम लागेन।
And it won't work now.
अनि अहिले पनि त्यो नियमहरू पालन गरेर धर्मी हुने कुरा आफ्नै शक्तिमा कोसिसमा काम लाग्दैन।
Remember Galatians 2:20.
अनि गलाती 2 को 20 लाई सम्झनुस्।
I'm going to read it. You want to just translate it? You have it up?
I have it.
Galatians 2:20.
Yeah. म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।
So even though we still live in a fleshly body, our Christian life is of the spirit.
अनि वास्तवमा हामी शारीरिक रूपमा जिउँदछौँ भौतिक शरीरमा, तर क्रिस्चियन जीवन चाहिँ यो शारीरिक रूपमा जिउने कुरा, भौतिक शरीरको रूपमा जिउने भन्दा पनि आत्मामा जिउने कुरा हो।
So as Christians, we live in a body that is our flesh, which is perishing.
अनि हामी क्रिस्चियनको रूपमा शरीर, भौतिक शरीरको रूपमा मात्रै त्यही शक्तिले जिउने हो भने चाहिँ त्यो भौतिक शरीर त नाश हुँदै जाने कुरा हो।
But we have a spirit that is alive for eternity.
तर हामीमा जब परमेश्वरमा नयाँ जीवन पाएपछि हामीले आत्मा पाउँछौँ जुन चाहिँ अनन्तसम्म जीवित रहन्छ।
To be righteous, we need to live with our minds focused on the spirit and not on the flesh.
त्यसकारणले परमेश्वरमा धार्मिक भएर जिउने, उहाँको धार्मिकतामा जिउने कुरा चाहिँ हाम्रो मन, हाम्रो समझ चाहिँ आत्मामा लगाएर आत्माको अगुवाईमा जिउनु पर्यो, तर शारीरिक कोसिसमा जिएर हामी धार्मिकताको जीवन जिउन सक्दैनौँ।
Romans 8 describes this very clearly.
वास्तवमा रोमी 8 मा चाहिँ पावलले यो कुरालाई एकदम प्रष्टसँग वर्णन गरेका छन्।
You can read Romans 8:3-8.
हामी रोमी 8:3-8 पदसम्म पढ्नेछौँ। पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलि चाहिँ पठाउनु भयो, यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो। रोमी 8:4। यस हेतुले कि व्यवस्थाको उचित व्यवस्था आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार चल्दछौँ। अनि 8:5, किनभने पापमय स्वभाव अनुसार चल्ने हरूले शरीरका कुराहरूमा मन लगाउँछन् तर आत्मा अनुसार चल्नेहरूले आत्माको कुरामा मन लगाउँछन्। रोमी 8:5, किनभने पापमय स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। 7, रोमी 8:7, किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रति शत्रुता हो, परमेश्वरको व्यवस्थाको अधीनमा त्यो हुँदैन न त त्यो कहिल्यै हुन सक्छ। रोमी 8:8, पापमय स्वभावको बसमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन।
So if you try to keep the law, you will fail because our fleshly selves cannot keep the law.
अनि वास्तवमा तपाईँले व्यवस्थाहरू पालन गर्न कोसिस गर्नुभयो भनेदेखि तपाईँ असफल हुनुहुन्छ, किनभने तपाईँ शारीरिक रूपमा परमेश्वरको व्यवस्था पूरा रूपमा पालन गर्न असमर्थ हुनुहुन्छ।
The flesh is rebellious by nature.
अनि किनभनेदेखि शरीर चाहिँ पाप स्वभाव भन्छ त्यसलाई, त्यो चाहिँ स्वभावैले विद्रोही खालको छ।
To be successful in the Christian life, to have an abundant life, you must learn to live by the Spirit.
अनि वास्तवमा क्रिस्चियन जीवन र प्रशस्तताको जीवनमा अनुभव गर्ने, धार्मिकतामा जिउने हो भने चाहिँ तपाईँले आत्माद्वारा जिउन सिक्नुपर्छ।
Let's see what more Paul has to say about this in Galatians.
गलातीमा यसको बारेमा पावलले अरु के भनेका छन् त हामी हेर्ने छौं। अनि गलाती 3:4-9 गलाती 3:4 हामी पढ्नेछौँ। कि यतिका दुःख तिमीहरूले व्यर्थमा भोग्यौ। समथिङ इज कमिङ हियर, आई डोन्ट नो, जस्ट अ सेकेन्ड। गलाती तिनको चारदेखि छसम्म हामी हेर्छौँ। के यतिका दुःख तिमीहरूले व्यर्थमा भोग्यौ त? यदि यो साँच्चै व्यवस्थामा भयो भने त, अनि पाँच पद, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका माझ आश्चर्य कर्महरू गर्नुहुन्छ, कि यो सबै उहाँले व्यवस्थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्वास गरेको कारणले हो? छ पद, अब्राहमलाई नै हेर, उनले परमेश्वरमा विश्वास गरेथे र यो उनको निम्ति धार्मिकता गनिएको थियो।
Look at verse 5. There were miracles happening among the Galatians.
अनि तपाईले यहाँनेरि पाँच पदमा हेर्नुभयो भने गलाती तिनको, अनि त्यहाँ चाहिँ आश्चर्यकर्म भएको कुराहरू हामी देख्दछौँ।
Those miracles did not come from people just keeping the law.
अनि वास्तवमा ती आश्चर्यकर्महरू चाहिँ मान्छेले व्यवस्था पालन गरेर हुन भएको थिएन।
Miracles come with the Holy Spirit.
अनि जहिले पनि आश्चर्य कर्महरू पवित्र आत्माको उपस्थितिमा मात्रै हुँदछ।
When we hear from God through his word and the spirit and we believe, the supernatural is not far away.
जब हामीले सुसमाचार सुन्छौँ र विश्वास गर्छौँ, वास्तवमा हाम्रो जीवनमा आश्चर्य कर्म हुने कुरा चाहिँ धेरै टाढा हुँदैन।
We can expect God to act.
अनि किनभनेदेखि सुसमाचारमा विश्वास गर्न थाल्ने बित्तिकै उहाँको आत्माद्वारा हामीमा परमेश्वरले काम गर्ने कुरालाई हामी अपेक्षा गर्न सक्छौँ।
We don't experience this when we are trying to make ourselves righteous by keeping the law.
तर हामीले व्यवस्था पालन गरेर आफै कोसिसमा धार्मिक बन्न कोसिस गर्यो भने चाहिँ परमेश्वरको शक्तिको अनुभव हामी गर्न सक्दैनौँ।
Christianity is a supernatural religion.
वास्तवमा क्रिश्चियन विश्वास चाहिँ परमेश्वरीय शक्तिमा भएको धर्म हो।
The spirit is a miracle worker.
अनि वास्तवमा परमेश्वरको आत्मा जो क्रिस्चियनिटीमा क्रिश्चियनहरूमा रहनुहुन्छ, उहाँ चाहिँ आश्चर्य काम गर्ने आत्मा हुनुहुन्छ।
However, we want this type of power in our lives, the power to do and the power to see miracles. We must be walking in the spirit and not through the flesh trying to keep the law.
तर जे भए तापनि हामीले परमेश्वरको आत्माको परमेश्वरीय शक्ति अनुसार जिउने कुराको अनुभव गर्ने हो भने हामी शारीरिक रूपमा अथवा आफ्नै समझ शक्तिमा भरोसा गरेर जिउने प्रयास गर्ने होइन, तर परमेश्वरमा भरोसा गरेर आत्माको अगुवाई अनुसार जिउने प्रयास गर्नुपर्दछ।
Starting in Galatians 7, Paul gives the example of Abraham, who was a believer in God more than 400 years before Moses is over the law.
अनि वास्तवमा यो 2400 years ago
400
ओके। अनि वास्तवमा पावलले चाहिँ गलाती तिनको सातदेखि कसरी अब्राहमले 400 वर्ष अगाडि नै यसरी जिउन प्रयास गरेका थिए जुन चाहिँ विश्वासद्वारा भन्ने कुरा त्यहाँ सुरु गर्दछन्।
Okay, you can read Galatians 3:7-12.
अनि हामी गलाती तिनको सातदेखि बाह्रसम्म पावलले वर्णन गरेको कुरा कसरी अब्राहम विश्वासद्वारा जिउँथे र उनले परमेश्वरको शक्ति देखे, त्यो कुराहरू हामी यहाँ पढ्नेछौँ। यसकारण तिमीहरूले यो जान कि जसले विश्वास गर्दछन् तिनीहरू नै अब्राहमका सन्तान हुन्। गलाती 3:8, परमेश्वरले अन्य जातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहमलाई तमा नै सबै जातिले आशिष पाउनेछन् भन्ने सुसमाचार अघिबाटै सुनायो। यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहमसँग आशिष पाएका छन्।
If you go back to Genesis, you see that mankind rebelled against God.
तपाईँले उत्पत्तिको पुस्तकमा हेर्नुभयो भने कसरी परमेश्वरले सृष्टि गर्ने भएका सिद्ध मानिसहरू परमेश्वरको विरुद्धमा पाप गर्न पुगेका छन्। अनि वास्तवमा परमेश्वरको दण्ड आउँदछ जल प्रलय अनि नुह र उसको छोराछोरी बुहारी छोरा बुहारीहरू बाहेक अरू सबैलाई परमेश्वरले नाश गर्नुहुन्छ। अनि वास्तवमा अब्राहम को अब्राहम र उनको सन्तान बाहेक धेरै जस्तोले परमेश्वरलाई चिनेका थिएनन्।
So God restarted his redemption of mankind through Abraham.
अनि वास्तवमा अब्राहमको समयदेखि नै मानिसहरूको उद्धारको काम चाहिँ परमेश्वरले सुरु गर्नुभयो।
As you remember, Abraham trusted God so much that when God told him to sacrifice his own son Isaac.
अनि तपाईँले सम्झनुहुन्छ यहाँ कि अब्राहमले परमेश्वरलाई यति भर गरे, यति विश्वास गरे कि परमेश्वरले उनको आफ्नै छोरालाई बलि गर भन्दा पनि अब्राहम त्यसको लागि तत्पर भएर गर्न तयार भए। अनि वास्तवमा इसाहकलाई मार्नलाई उनी तयार भए, जो परमेश्वरले आज्ञा गर्नुभएको थिएन। उसले परमेश्वरमा भरोसा गरेको हुनुपर्छ कि उसले मारे भने पनि परमेश्वरले फेरि त्यो छोरालाई चाहिँ जीवन दिनुहुन्छ भन्ने उनले विश्वास गरेको हुनुपर्छ।
Abraham became a model for all those who put their faith in God, just as Abraham did.
अनि वास्तवमा परमेश्वरमा विश्वास गर्ने अरू सबै मानिसहरूको लागि अब्राहम एउटा उदाहरण बने कि कसरी परमेश्वरमा विश्वास गर्नेहरूले परमेश्वरको भरोसा गर्नुपर्छ भन्ने कुरामा।
The law came later and was given to the sons of Israel as a temporary measure.
अनि वास्तवमा व्यवस्था चाहिँ पछि इजरायलीहरूलाई परमेश्वरले दिनुभएको थियो, त्यो चाहिँ एउटा अस्थायी कुरा मात्रै थियो।
But the promise of Abraham was permanent and applies to everyone who believes.
तर अब्राहमलाई परमेश्वरले गर्नुभएको प्रतिज्ञा चाहिँ त्यो अस्थायी थिएन, त्यो चाहिँ थाई थियो। त्यो हरेक व्यक्ति जसले उहाँ परमेश्वरमा विश्वास गर्छ उनीहरूको लागि उद्धारको एउटा प्रतिज्ञा थियो।
Many call this the Abrahamic covenant.
अनि धेरैले यसलाई त्यो अब्राहमसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई चाहिँ अब्राहमको करार भनेर, अब्राहमसँग परमेश्वरले गर्नुभएको करार भनेर भनिन्छ।
It is the covenant we are under when we trust in Jesus Christ.
अनि यो चाहिँ परमेश्वरले येशु ख्रिस्टको बारेमा अथवा उद्धारको बारेमा जुन चाहिँ प्रतिज्ञा गर्नुभएको थियो, त्यो प्रतिज्ञा चाहिँ अब येशु ख्रिस्टद्वारा पुरा भएको त्यो कुरालाई जनाउँदछन्।
Paul explains it like this.
पावलले त्यही कुरालाई यसरी वर्णन गर्दछन्।
You can read Galatians 3, verses 13 to 17.
अनि अहिले हामी गलाती 3 को 13 देखि 17 सम्म पढ्नेछौँ। हाम्रा निम्ति शराब बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। गलाती 3:14 उहाँले हामीलाई मोल तिरेर छुटाउनु भयो, ताकि अब्राहमलाई दिएको आशिष ख्रिस्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौँ। गलाती 3:15 भाइ हो, तिमीहरूको जीवनबाट एउटा उदाहरण लियौँ। एकचोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छा पत्र कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्दछ। 16 तिमीहरू प्रतिज्ञाहरू अब्राहम र उनको सन्तानलाई दिएका थिए, धर्मशास्त्रले सन्तानहरूलाई भन्दैन। यसले त धेरै मानिसहरूको सङ्केत दिँदछ, तर धर्मशास्त्रले तिम्रो सन्तानलाई भन्छ, जसले एकजना मानिसको मात्र सङ्केत दिन्छ जो ख्रिस्ट हुनुहुन्छ। मेरो भनाइको अर्थ यो हो कि 430 वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको करारलाई काट्दैन, नत्र त प्रतिज्ञा रद्द भइजाने थियो। अब तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो ऊ नाउन्जेल अप्राप्तको कारणले व्यवस्था थपियो, अनि एकजना मध्यस्थले स्वर्गदूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो। What up to what pod? What verse?
Up to verse 17.
Oh, I already read until 19. So anyway.
That's fine. That's good. So if the life of faith is the revelation of life, why did God through Moses give the law?
अनि विश्वासद्वारा वास्तवमा जीवनको उद्धार हुनेछ भनेदेखि परमेश्वरले मोसद्वारा व्यवस्था किन पठाउनु भयो?
What was the purpose?
अनि व्यवस्था दिनुको उद्देश्य के थियो?
You read 19 and you can just read maybe Galatians 24, then verse 24.
I can read 19 also. तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो ऊ नाउन्जेल अपराधको कारणले व्यवस्था थपियो, अनि एकजना मध्यस्थले स्वर्गदूतद्वारा व्यवस्थाको स्थापना भयो. 24 पद गलाती 3 को, विश्वासद्वारा हामी धर्मी ठहरिन सकौँ भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रिस्टसम्म डोर्याउने जिम्मा दियो.
The law is those who do not know Christ, that they are sinners by nature and in need of a savior.
अनि वास्तवमा व्यवस्था बिना चाहिँ मानिसहरूले उनीहरूको पाप को पापलाई बुझ्न सक्दैनन् र उनीहरूले उद्धारकर्ताको खाँचो छ भन्ने कुरा बुझ्न सक्दैनन्, त्यसकारणले व्यवस्थाले मानिसहरूलाई ख्रिस्टको आवश्यकतालाई बुझाउँदछ.
When we try to keep the law and fail, we realize the flesh cannot be righteous before God.
अनि किनभनेदेखि जब व्यवस्थामा दिएका कुराहरू हामी पालन गर्न कोसिस गर्छौँ हामीले सक्दैनौँ, त्यसपछि हामीलाई थाहा हुन्छ कि हामीलाई चाहिँ हामीले आफैलाई बचाउन सक्ने रहेनछौँ, हामीलाई चाहिँ उद्धारकर्ताले बचाउनु पर्ने रहेछ भन्ने कुरा चाहिँ त्यसपछि हामीले बुझ्न सक्छौँ.
We need supernatural intervention.
अनि हामीलाई चाहिँ वास्तवमा परमेश्वरीय शक्तिको त्यहाँनिर इन्टरभेन्सन चाहिन्छ.
However, once we become Christians, the need for the law goes away.
अनि तर जब ख्रिस्टमा विश्वास गरेर कोही व्यक्ति क्रिश्चियन हुन्छन् व्यवस्थाको आवश्यकता पर्दैन.
And then you can read Galatians 3:25-29.
अनि हामी गलाती 3 को 25-29 पढ्नेछौँ. तर अब विश्वास आएको हुनाले अब उतान्त हामी संरक्षकको अधीनमा छैनौँ, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रिस्टीय सुमा विश्वासका सन्तान परमेश्वरका सन्तान हो. 27 पद, किनकि तिमीहरूमध्ये जतिको ख्रिस्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रिस्टलाई धारण गरेका छौ. 28 पद, अब न त यहुदी छ न ग्रिक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रिस्ट येसुमा तिमीहरू सबै एउटै हौ. गलाती 3:29, यदि तिमीहरू ख्रिस्टका हौ भने त तिमीहरू अब्राहमका सन्तान हौ र ती बमोजिम उत्तराधिकारीहरू हौ.
The law brings us to Christ.
अनि वास्तवमा व्यवस्थाले चाहिँ हामीलाई ख्रिस्टको आवश्यकता देखाएर ख्रिस्टतिर डोर्याउँछ.
Once we have arrived by faith in Christ, we no longer need the law.
तर जब हामी येशु ख्रिस्टमा आइपुग्छौँ र उहाँद्वारा जीवन पाउँछौँ अब हामीलाई व्यवस्थाको खाँचो पर्दैन.
Because our righteousness is achieved in another way.
किनभनेदेखि हाम्रो धार्मिकता चाहिँ व्यवस्था पालन गरेर होइन तर अर्कै किसिमले हामीले प्राप्त गर्दछौँ.
When we get to Galatians 5, this will give a very good picture of what this life of righteousness looks like.
अनि त्यो जीवन जो व्यवस्थाद्वारा होइन अर्को किसिमले प्राप्त हुन्छ जो गलाती 5 हामीले पाउँदछौँ, अनि त्यहाँ हामी देख्दछौँ कि अब यो अर्को किसिमले अथवा विश्वासद्वारा आत्मामा पाइने जीवन चाहिँ कस्तो हुन्छ भनेर त्यहाँ पूर्ण रूपमा हामीलाई भनिएको छ.
We're going to stop today at the end of Galatians 3, so if you want to read ahead, I encourage you to do so.
अनि आजको लागि गलाती 3 को अन्तमा हामी रोक्नेछौँ, र तपाईँलाई अझै यसको बारेमा बुझ्न इच्छा छ तपाईँले सरसर्ती गलतीको पुस्तक पढ्न सक्नुहुन्छ.
But let me finish up our talk talking about this last section of Galatians 3.
अनि गलाती 3 को अन्तिम खण्डमा जुन कुरा हामी हेरिरहेको थियो त्यसको बारेमा अझै केही कुरा भन्न चाहन्छु.
Paul says that all of us who were baptized into Christ put on Christ like we put on a garment.
अनि पावलले भन्दछ हामी ख्रिस्टसँगै बप्तिस्मा भएका छौँ, अनि त्यो भनेको चाहिँ येशूको वस्त्र धारण गरेको जस्तै हो.
Once we are Christians, we are baptized. That is, we are joined together with Christ.
अनि जब हामी विश्वासद्वारा ख्रीष्टमा विश्वास गर्छौँ हामीलाई बप्तिस्मा दिएको हुन्छ अनि बप्तिस्माको मतलब चाहिँ हामी सबैजना ख्रीष्टको शरीरमा ख्रीष्टसँगै सहभागी हुँदछौँ सङ्गतिमा आउँदछौँ
Colossians 2 talks about being baptized into death.
अनि वास्तवमा कलासी 2 अध्यायमा चाहिँ मृत्युमा लिएको बप्तिस्मा भनेर भनिएको छ
That is our old man, the man of flesh, dies in baptism.
अनि त्यो भनेको मतलब चाहिँ मृत्युमा बप्तिस्मा लिनु भनेको चाहिँ त्यो पुरानो स्वभाव जो आदमबाट आएको पुरानो मानिस अब त्यो बप्तिस्मा चाहिँ त्यो पुरानो मानिसको चाहिँ मृत्यु हुन्छ बप्तिस्माको अर्थ पुरानो कुरालाई मार्नु पनि हो
The new man, the spiritual man, rises with Jesus.
अनि त्यो बप्तिस्मा पछि चाहिँ अब हामीमा नयाँ व्यक्ति सुरु हुन्छ त्यो चाहिँ येशु ख्रीष्टमा जीवित हुन्छ त्यो चाहिँ आत्मिकी मानिसको रूपमा हुन्छ
You are a completely new creature when you are a Christian.
अनि तपाईँ क्रिस्चियन भएपछि चाहिँ तपाईँ पूर्ण रूपमा नयाँ सृष्टि हुनुहुन्छ नयाँ सृजना हुनुहुन्छ
Back to Galatians 2:28, we're crucified with Christ, and it's Christ now.
अनि गलाती 2:20 हामी फेरि हेर्न सक्छौँ हामी ख्रीष्टसँगै क्रुसमा टाँगिएका छौँ अब उपरान्त जिउने हामी होइन ख्रीष्ट हामीमा जिउनुहुन्छ
Our new identity is as a child of God.
अब हाम्रो नयाँ परिचय चाहिँ हामी परमेश्वरका सन्तान छोराछोरी भएका हुन्छौँ
The old distinction, Jews, Gentiles, slave, free, male, female.
अनि त्यो पुरानो कुरा जो छ यहुदी अन्य जाति पुरुष स्त्री कमरा फुक्का यी सबै कुरा चाहिँ बितिसके अनि परमेश्वरले अब हामीलाई त्यो प्रकारले देख्नुहुन्न अनि हामीलाई चाहिँ परमेश्वरले आत्मिकी सृजना भएका आत्मिकी व्यक्तिहरूको रूपमा हेर्नुहुन्छ अनि हामी अब येशूलाई ग्रहण गरेका छौँ अथवा धारण गरेका छौँ अनि अब हामी उहाँको शरीरको भाग भएका छौँ अनि हामी चाहिँ येशूको शरीरको अङ्गको हिसाबले हाम्रो आत्मिकी शरीरको शिर चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ र शिरले शरीरलाई जुन डाइरेक्सन जुन निर्देशन दिनुहुन्छ हामी शिरको निर्देशनलाई पालन गर्नेहरू
हुन्छौँ
अनि आज हामीले वास्तवमा योहन्ना 10:10 येशू प्रभुले भन्नुभएको प्रशस्तताको जीवनको बारेमा कुरा गरेर सुरु गर्यौँ
The first step in living the abundant life is recognizing who you are.
अनि वास्तवमा पहिलो कदम प्रशस्तताको जीवनको लागि चाहिँ तपाईँ वास्तवमा येशू ख्रीष्टमा विश्वास गरेपछि क्रिस्चियनको हिसाबले को हुनुहुन्छ त्यो कुरो बुझ्नु हो अब तपाईँ चाहिँ पापमा पापको कैदमा त्यसको अधीनमा हुनुहुन्न अब त्यो पापका सबै कुराहरूबाट तपाईँ स्वतन्त्र हुनुभएको छ
You are a child of God with all the rights and blessings of sonship.
अब तपाईं चाहिँ परमेश्वरको छोराछोरी अनि परमेश्वरको छोराछोरीले पाउने आशिष र अधिकार हक सबै कुरा प्राप्त गर्न सक्ने तपाईं त्यो व्यक्ति भन्नु भएको छ।
God our Father has resources at his disposal and we can ask our Father for anything.
अनि वास्तवमा परमेश्वर पिता येशू ख्रीष्टमा परमेश्वर पिताको सबै आशिषहरू चाहिँ हाम्रो स्रोत हुन्छ अनि हामीले जे खाँचो छ परमेश्वरलाई कुनै पनि कुरा माग्न सक्दछौँ
And if it is in our best interest and sometimes even when it is not he gives it to us
अनि वास्तवमा it was a little bit static I didn't hear the whole thing
if it's in our best interest he gives it to us
ani vastavma parmeshwar le hamro chahana hamilai kun kura sabhanda ramro chha tyo kura parmeshwar le hamlai dinu huncha
and even sometimes when it's not in our best interest he gives it to us
ani kati choti jo chai hamilai nai tha chaina tyo pani waha le dinu huncha
know that, recognize it.
किनभनेदेखि हामी लाई के खाँचो छ उहाँ जान्नुहुन्छ.
Don't let anyone try to teach you otherwise.
अनि वास्तवमा अरू कुराहरू कसैले सिकाउन कोसिस गर्यो भने
don't go back to slavery trying to earn God's keeping religious law.
अनि फेरि त्यो दासत्वमा जस्तै पुरानो व्यवस्थामा जस्तै नियमहरू र कतिवटा कुराहरू पालन गरेर धर्मी बन्ने तिर नफर्कनुहोस्.
Rather live in the freedom God has given you as a beloved child.
तर परमेश्वरले जसरी तपाईँलाई एउटा प्रेमी बालकको रूपमा स्वीकार्नु भएको छ त्यो परमेश्वरमा भएको आशिषलाई अनुभव गर्ने त्यो त्यो विश्वासमा तपाईँ जिउनुहोस्. द इन्टरनेट इज नट वर्किङ वेल. आई डिडन्ट हियर एनीथिङ. Some problem here. I don't know, my computer, internet or yours? I didn't hear anything the last sentence. Maybe sometimes I do this, then I can hear. Let's see. Okay, go ahead. Can you hear me? Now, can you repeat that again, please?
Yes, I can hear you fine.
Yeah. The last okay. sentence.
Okay, let me see where we were. We're almost done. Let's just say this. As Galatians says, this freedom is given to us, not so that the flesh can take over, but the true love we can serve one another.
अनि हामीलाई आशिष दिएको छ ताकि हामीले शारीरिक कुरा होइन तर आत्मिक शक्तिमा एकअर्काको सेवा गर्न सकौँ.
I think this might be a good place. Like I said, there's just a couple more sentences, but I think that's maybe a good place to pray us out and close.
Sure, we can do that. Sorry.